नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशको स्थानीय तहमा राजपाले खाता खोल्यो। मतगणना चलिरहेका 35 तहमा कांग्रेस, 28 तहमा संघीय फोरम र 24 तहमा एमाले अघि।
बर्खास्तीमा परेका आयल निगमका कार्यकारी निर्देशक खड्का सर्वोच्चमा पुनर्वालीको माग राख्दै रिट दायर, सरकारले बर्खास्त गर्न नपाउने जिकिर।
बूढी गण्डकी चिनिया कम्पनीलाई दिने सम्बन्धीका कागजात पेश गर्न संसदीय समितिको निर्देशन, चिनिया कम्पनी गेजुवालाई नै निर्माणको जिम्मा दिनुको कारण पनि खुलाउनु पर्ने।
मेक्सिकोमा शक्तिशाली भूकम्पमा परेर 220 जनाको ज्यान गयो, उद्धार कार्य चल्दै मृतकको संख्या अझै बढ्ने अनुमान।
र फुटबल इतिहासमा नेपाल पहिलो पटक भूटानसँग पराजित, 16 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा नेपाल आज इराकसँग हार्यो।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। दुई नम्बर प्रदेशमा अस्ति भएको स्थानीय तह चुनावमा राष्ट्रिय जनता पार्टी राजपा नेपालले खाता खोलेको छ। धनुषाको हम्सपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल र उपमेयरमा राजपाकै रेणु झा विजयी हुनुभएको छ। मतगणना चलिरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै 35 ठाउँमा अग्रता लिएको छ। यस्तै संघीय समाजवादी फोरमले 28, नेकपा एमाले 24, माओवादी केन्द्रले 22, राजपाले 21 तथा अन्य दल र स्वतन्त्र उम्मेद्वारले 4 ठाउँमा अग्रता लिएका छन्।
18 स्थानीय तह रहेको धनुषामा नेपाली कांग्रेसले 5 स्थानीय तहमा, संघीय समाजवादी फोरमले पनि 5 स्थानीय तहमा, नेकपा एमाले 3, माओवादी केन्द्रले 2 तथा राजपाले 2 स्थानीय तहमा अग्रता लिएको छ। जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाका लालकिशोर शाह 4,689 मतसहित अग्रस्थानमा हुनुहुन्छ। नेपाली कांग्रेसका मनोज शाहले भने 1,856 मत पाउनु भएको छ र उहाँ दोस्रो स्थानमा हुनुहुन्छ। एमाले र माओवादी केन्द्रका उम्मेद्वार पछाडि परेका छन्। यस्तै दुई नम्बर प्रदेशकै एकमात्र महानगरपालिका पर्साको वीरगंजमा राजपाले अग्रता लिएको छ। राजपाका मेयरका उम्मेद्वारले 1,683, नेपाली कांग्रेसले 1,475 र फोरम नेपालले 790 मत पाएका छन्। 14 स्थानीय तह रहेको पर्सामा संघीय समाजवादी फोरम र एमाले समान 4-4, माओवादी केन्द्र र कांग्रेसले समान 2-2, राजपाले 1 तथा नेपाली जनता दलले 1 ठाउँमा अग्रता लिएका छन्।
12 16 स्थानीय तह रहेकोमा राजपाले सबैभन्दा धेरै 5 स्थानीय तहमा अग्रता लिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले समान 4 स्थानीय तहमा अग्रता लिएका छन् भने संघीय समाजवादी फोरम नेपालले 2 तहमा अग्रता लिएको छ। 12 एउटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेद्वार अघि छन्। मतपेटिका खोल्ने क्रममा आफ्ना प्रतिनिधि नभएको भन्दै माओवादी केन्द्रले गरेको अवरोधका कारण बारागढ़ी गाउँपालिकाको भने मतगणना अझै शुरू हुन सकेको छैन। यस्तै 12 कोलहवी नगरपालिकामा पनि उम्मेद्वारले पाएको मतको बारेमा जानकारी दिने क्रममा निर्वाचन आयोगका कर्मचारीले गलत मत भनेपछि विवाद भएको र त्यहाँ पनि भोलि बिहानसम्मका लागि मतगणना स्थगित भएको छ। 12 कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमका उम्मेद्वार अघि छन्। संघीय समाजवादी फोरमले 1,030 मत पाएको छ भने एमालेका उम्मेद्वारले 961, कांग्रेस उम्मेद्वारले 684 र माओवादी केन्द्र उम्मेद्वारले 369 मत पाएका छन्। 12 जितपुर सिमरा उपमहानगरपालिकामा भने एमालेको अग्रता कायम छ। एमाले मेयरमा 3587, माओवादी केन्द्रले 3101 र नेपाली कांग्रेसले 2,604 मत पाएका छन्।
सिराहाका 17 स्थानीय तहमध्ये 6 स्थानीय तहमा माओवादी सिराहाका 17 मध्ये 16 तहमा मतगणना चलिरहेको छ, जसमध्ये 6 स्थानीय तहमा माओवादी केन्द्र, 5 स्थानीय तहमा एमाले, 4 स्थानीय तहमा फोरम, 2 कांग्रेस र 1 राजपाको अग्रता छ। सिराहाको लहान नगरपालिकाको मतगणना दोस्रो पटक अवरूद्ध भएको छ। दुईपटक मतगणना प्रक्रिया नै अवरूद्ध भएपछि लहानको निर्वाचन अधिकृत हेरफेर गरिएको छ। लहान नगरपालिका 5 मतपरिणाम घोषणा हुनै लाग्दा मत फेरि गणना गर्नुपर्ने माग गर्दै कांग्रेसका प्रतिनिधिले अडान लिएपछि मतगणना पुनः अवरूद्ध भएको हो। कांग्रेसले पुनः मतगणना गर्नुपर्ने र एमाले मतपरिणाम घोषणा गर्नुपर्ने अडान लिएपछि दिउँसो 3 बजेदेखि मतगणना रोकिएको हो। दोस्रो पटक पनि मतगणना रोकिएपछि मुख्य निर्वाचन कार्यालयले निर्वाचन अधिकृत नारायण बहादुर थापालाई खटाएर प्रेम प्रसाद लुइटेललाई लहान पठाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ। तर दलहरूले नयाँ निर्वाचन अधिकृत पठाएपछि विरोध गरेका छन्। मतगणना रोकिदासम्म सिराहाको लहान नगरपालिकाको मेयरमा एमाले उम्मेद्वार अघि छन्।
यस्तै सर्लाहीमा 20 मध्ये नेपाली कांग्रेस र राजपाले 5, माओवादी केन्द्र 4, एमाले 3 र फोरम 2 तथा लोकतान्त्रिक फोरम 1 स्थानीय तहमा अघि छन्। 15 स्थानीय तह रहेको महोत्तरीमा राजपा र नेपाली कांग्रेसले समान 4, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले समान 3 र एमाले 1 स्थानीय तहमा अग्रता लिएका छन्। रौतहटमा 18 स्थानीय तह रहेकोमा कांग्रेसले 7, माओवादीले 6, फोरमले 3, राजपाले 1 र एमाले पनि 1 स्थानीय तहमा अग्रता लिएका छन्। सप्तरीमा 18 स्थानीय तह रहेकोमा कांग्रेसले 6, संघीय समाजवादी फोरमले 5, एमाले 3, राजपाले 2 तथा नयाँ शक्तिले 1 स्थानमा अग्रता बनाएका छन्। सप्तरीको राजविराजको वडा नम्बर 15 भने भोलि मतदान हुँदैछ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चाडबाडको अवसरमा चियापान समारोह तथा भोजभतेर आयोजना नगर्न आग्रह गरेको छ। सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन समस्या हुने भन्दै आयोगले चियापान समारोह तथा भोजभतेर आयोजना नगर्न आग्रह गरेको हो। मंगसिरमा हुने चुनावका लागि निर्वाचन आयोगले यसअघि नै आचार संहिता लागू गरिसकेको छ।
भइसकेपछि पनि सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गरेको छ। पहिलो चरणमा 1,424 जना कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत लीलाराज काफ्लेले जानकारी दिनुभयो। काफ्लेका अनुसार विभिन्न मन्त्रालयबाट 117 जना उपसचिव र 80 जना अधिकृत स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै नायब सुब्बा 766 जना र खरिदार 461 जना पनि सरुवामा परेका छन्। ती सबै सरुवा निर्वाचन आयोगको सहमतिमा गरेको र सरुवा गरिएका कर्मचारीले पत्र समेत लिन थालिसकेको शाखा अधिकृत काफ्लेले बताउनुभयो। मन्त्रालयले निर्वाचन आचार संहिताका कारण अति आवश्यक बाहेक अन्यमा विगतमा जस्तो नियमित सरुवा भने नगरेको दावी पनि उहाँले गर्नुभयो।
भ्रष्टाचार गरेको आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पुनर्बहालीको माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारले पदबाट बर्खास्त गरेको 2 दिनपछि खड्काले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। खड्काले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेशको माग गरेका छन्। निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै संसदीय समितिले खड्कालाई हटाउन सिफारिश गरेको थियो। का आधारमा सरकारले अस्ति सोमबार खड्कालाई पदबाट बर्खास्त गरेको थियो। खड्काले आफूलाई 4 वर्षका लागि अर्थात 2075 माघ 12 गतेसम्मका लागि नियुक्ति गरिएको भन्दै बर्खास्त गर्ने सरकारको निर्णय खारेज गरी पदबहालीको माग राखेर मुद्दा दायर गरेका हुन्। निवेदनमा खड्काले आयल निगमको तेल भण्डारणका लागि विभिन्न ठाउँमा खरिद गरिएको जग्गा सार्वजनिक खरिद ऐन नियम अनुसारको सबै प्रक्रिया पूरा गरिएको दावी गरेका छन्। खड्काले आफूलाई निगमको प्रमुख पदबाट हटाइएको आधिकारिक पत्र अहिलेसम्म प्राप्त नभएको जिकिर पनि गरेका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
वर्षको वारेन्टीका साथ 14 साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलइडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलइडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलइडी बल्ब।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई नम्बर प्रदेशको स्थानीय तहमा राजापाले खाता खोल्यो, मतगणना चलिरहेका 35 तहमा कांग्रेस, 28 संघीय फोरम र 24 तहमा एमाले अघि, बर्खास्तीमा परेका आयल निगमका कार्यकारी निर्देशक खड्का पुनर्वालीको माग राख्दै सर्वोच्चमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संविधान जारी भएको दुई वर्षमा कार्यान्वयन पक्ष सन्तोषजनक रूपमा अघि बढ़िरहेको तीन ठूला दलले निष्कर्ष निकालेका छन्। नेपालको संविधान घोषणा भएको अवसरमा नेपाल कानून समाजले आज काठमाण्डुमा गरेको कार्यक्रममा तीन ठूला दलका नेताले संविधान कार्यान्वयनको अवस्था ठिक ढंगले अघि बढ़िरहेको जनाएका हुन्। तर संविधान अन्तर्गत भएको स्थानीय तहको तेस्रो चरणको चुनावमा सहभागी भए पनि राष्ट्रिय जनता पार्टीले भने अझै संविधान स्वीकार नगरेको जिकिर गरेको छ। कार्यक्रममा संविधान सभाका तत्कालीन अध्यक्ष एवं एमाले नेता सुभाष चन्द्र नेम्वाङ संविधान कार्यान्वयनको अवस्था ठिकै ढंगले अघि बढ़िरहेको उल्लेख गर्नुभयो। वहाँले संविधान कार्यान्वयनका लागि दलहरूले देखाउनुपर्ने बुद्धि, विवेक र क्षमता देखाइरहेको बताउनुभयो।
आफ्नो विचार असोज 3 गते संविधान सभा अध्यक्ष कुर्सीबाट व्यक्त गरेको थिए। संविधान जतिसुकै राम्रो होस्, त्यसले बुद्धि, विवेक र क्षमता भन्ने बात गरेको। त्यो बुद्धि, विवेक, क्षमता त हामी आफैले देखाउन सक्नुपर्छ। त्यो बुद्धि, विवेक, क्षमता कतिसम्म देखाउन सकेका छौं त्यो यो अहिलेको अवधिको समीक्षा मूल्याङ्कनले प्रष्ट गर्ने नै छ। म निराश छैन, तर म साह्रै उत्साहित पनि छैन। केही कामहरू भएका छन्, तर केही कामहरू अझै महत्वपूर्ण कामहरू।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युद्धस्तरमा काम हुनुपर्ने भए पनि केही विषयमा अलमल भएको उल्लेख गर्नुभयो। वहाँले नेपालको संविधान कार्यान्वयन नभए फेरि पनि देश अनिश्चयताको भूमरीमा फस्ने चेतावनी दिनुभयो। नेता पौडेलले माओवादी अध्यक्ष प्रचण्डले कार्यकारी प्रमुखको पक्षमा व्यक्त गरेको विचारलाई वाइयात भन्दै संविधानको अक्षरश कार्यान्वयन हुनुपर्ने बताउनुभयो।
अब एउटा सिस्टममा हामी सहमत भएका छौँ, अब यो सिस्टमलाई कार्यान्वयन गर्नेतिर चाहिँ फेरि प्रश्न उठाउने कुरा र मलाई त प्रधानमन्त्रीय सिस्टम पनि ठिक लाग्छ र मलाई त राष्ट्रपतीय सिस्टम ठिक लाग्छ। यो चाहिँ संसदीय प्रणाली फेरि पनि भएन, यस्तो वाइयात कुरा कसैले नगर। अब यसलाई हामीले मानिसक्यौँ, यसलाई हामीले अङ्गीकार गऱ्यौँ, अब यसलाई कार्यान्वयनमा लैजौँ। अब यसलाई कार्यान्वयनमा लाग्यो भने हामी कहीँको पनि रहँदैन, हामी सकिन्छौँ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधानको स्वीकार्यता दिनदिनै बढ्दै गएको दावी गर्नुभयो।
हामी मूलत त्यही दिशामा जानेछौँ कि पहिलो चरण जहाँ हामीले यो संविधान जारी गर्दा दीपावली गर्यो, त्यो क्षेत्र राजधानी लगायत जहाँ 70-71% चाहिँ मतदान भयो। त्यसभन्दा अलिक पर रहेको जहाँ अलिअलि विरोधहरू भएका कर्णाली जस्ता क्षेत्रदेखि लाएर थारू बाहुल क्षेत्रसम्म निर्वाचनको त्यहाँ 73% मतदान भयो र जहाँ यसलाई असहमतै गरेर अलि लामो समय त्यसमा असहमति गरेर चाहिँ अलिक आन्दोलन त्यो क्षेत्रमा अहिले हामी तेस्रो चरणमा निर्वाचन गर्दैछौँ जहाँ 77% मतदान भयो। अन्त यसले के बताउँछ भन्दा हाम्रो परिवर्तन मूलत जनताले स्वीकार गरेको छ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधानप्रतिको आफ्नो पार्टीका धारणा यथावत रहेको बताउनु भएको छ। संविधानले मधेसमाथि विभेद गरेको दावी गर्दै ठाकुरले स्थानीय चुनावमा भाग लिए पनि संविधान स्वीकार नगरेको बताउनुभयो। वहाँले आफूहरूले राज्यसँग गाला मिलाएर अघि बढ़न खोजे पनि त्यो अवसर नदिएको गुनासो गर्नुभयो।
विरोधमा हामी अहिले पनि संघर्षमा नै छौँ र संघर्षमा हामी रहिरहन्छौँ। विभेदको अन्त गर्छौँ भन्ने हाम्रो संकल्प थियो, तर विभेदको अन्त भएको छैन। हामीले गला मिलाउन खोजेको, समावेश हुन खोजेको, तर राज्यले त हात पनि मिलाउन सक्दैन।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै जारी रहेको भन्दै 8-10 वर्षमा देशमा नयाँ ढंगले क्रान्ति शुरू गर्ने बताउनु भएको छ। पार्टी चलाएको 10 वर्ष युद्धकै कारण गणतन्त्र लगायत अहिलेका उपलब्धि प्राप्त भएको भन्दै उहाँले त्यति पाउँदैमा क्रान्ति सकियो भन्ने ठान्न नहुने बताउनुभयो। गोर्खामा अगुवा कार्यकर्ताहरूका लागि गरिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको गन्तव्य जनवादी क्रान्ति नै रहेको स्पष्ट पार्नुभयो।
धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटमा एकीकृत नमूना सन्तपुर बस्तीको शिलान्यास गरेको छ। हास्य कलाकार तथा समाजसेवी सीताराम कटेल धुर्मुसले आफ्नो जन्मदिनको अवसरमा रौतहटका 45 बाढ़ी पीड़ितका लागि चन्द्रपुर नगरपालिका 8 को सन्तपुर गाउँमा बनाउन लागेको बस्तीको शिलान्यास गर्नुभएको हो। फाउन्डेशनका अध्यक्ष कटेलका अनुसार आउँदो माघ 24 गते बस्ती हस्तान्तरण गरिनेछ। परियोजना अन्तर्गत 45 आवासीय घर, एउटा सामुदायिक भवन र मन्दिर, शौचालय तथा धारा बनाइने हास्य कलाकार सीताराम कटेल दम्पतिले बनाउन लागेको यो चौथो एकीकृत नमूना बस्ती हो।
संसदको सार्वजनिक लेखा समितिले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का चिनिया कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने गरी भएको सहमति पत्र असोज 8 गते भित्र उपलब्ध गराउन निर्देशन दिएको छ। लेखा समितिको आजको बैठकले आयोजना निर्माणको जिम्मा चाइना गेजुवालाई दिने सहमति गर्नुअघि गरिएका तयारी, संलग्न कागजात तथा त्यही कम्पनीसँग सहमति गर्नुको कारण खुलाएर विवरण पेश गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो। गएको जेठमा पुष्पकमल दाल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कामचलाउ बनेको सरकारले बुढी गण्डकी निर्माणको ठेक्का चिनिया कम्पनीलाई दिने निर्णय गरेको थियो। प्रचण्डको उपस्थितिमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो। गएको साउन 31 गतेको मन्त्री परिषद बैठकले यो सम्झौतालाई अनुमोदन समेत गरेको छ। नेपालमा 1 अर्ब रूपियाँ भन्दा बढ़ी कर छली गरेको विवादास्पद चिनिया कम्पनी गेजुवालाई बुढी गण्डकी ठेक्का दिने निर्णय भएपछि त्यसको सर्वत्र विरोध हुँदै आएको छ।
संसदको विकास समितिले काठमाडौँ निजगढ़ द्रुत मार्गको डीपीआर भारतीय कम्पनीसँग खरिद गर्ने कि नगर्ने भन्ने टुंगोमा पुग्न सरकारको ध्यान आकर्षण गराएको छ। द्रुत मार्ग निर्माणको जिम्मा पाएको 5 महिना हुँदा पनि नेपाली सेनाले अझै विस्तृत परियोजना प्रतिवेदन टुंगो नलाएको भन्दै समितिले भारतसँग डीपीआर खरिद गरेर भए पनि चाँडो काम थाल्न ध्यान आकर्षण गराएको हो। बैठकले द्रुत मार्गको 76 किलोमिटर मध्ये 6 किलोमिटरको मात्र मुआवजा वितरणमा समस्या भएको हुँदा तत्काल समाधान गर्न, द्रुत मार्गमा बजेटको अभाव हुन नदिन, द्रुत मार्ग निर्माण कार्यलाई गति प्रदान गर्न निर्देशन दिएको छ।
नारायणघाट मुगलिन सड़क खण्डको अवरोध हटेर नियमित रूपमा गाड़ी चल्न थालेपछि चाडपर्व मनाउन घर जाने यात्रुलाई सहज हुन थालेको छ। चाडपर्वलाई लक्षित गरी नारायणघाट मुगलिन सड़कमा खसेका सबै पहिरो हटाएपछि पछिल्लो एक हप्तामा यात्रुले दुःख पाएका छैनन्। नारायणघाट मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार भदौ 27 गतेदेखि अहिलेसम्म सड़कमा पहिरो खसेको छैन। 28 गतेदेखि रातिको समयमा पनि यो सड़कमा गाड़ी चलाउन खुल्ला गरिएको छ। त्यस यता सड़कका कारण यात्रुले कुनै कठिनाई भोग्न नपरेको खनालले बताउनु भएको छ।
महाकाली नदी किनारमा तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा ठेक्का सम्झौता भएका तटबन्धको प्याकेज नम्बर 1-6 काम 90-98% सकिएको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिनुभयो। प्याकेज नम्बर 7, 8, 10 र 11 पनि यही आर्थिक वर्षभित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताउनुभयो। 13, 14 र 15 नम्बर प्याकेजको काम तिहार लगतै सञ्चालन हुने देवकोटाले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-15-234, 98-5-11-49-240।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841340468, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ, फोन नम्बर 4428242, 4428242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कपिलवस्तुको यशोधारा गाउँपालिकाका दुईजना कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिकाको वडा नम्बर 4 वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक ब्रिजेश चाईलाई सेवाग्राहीसँग 7,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो। वडा सचिव अयोध्या प्रसादले नागरिकताको सिफारिश दिँदा घुस मागेको अख्तियारले जनाएको छ।
महानगरीय अपराध महाशाखाले 88 किलो सुन ओसार पसारमा संलग्न भएको आशंकामा थप 5 जनालाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेश दत्त बडु, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, साक्य सुनचाँदी पसल बाङ्गेमुडाका शुभरत्न साक्य, सिद्धनाथ सुनचाँदी पसल वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो। महाशाखाको टोलीले गएको भदौ 19 गते काठमाडौँको क्षेत्रपाटीमा 88 किलो सुनसहित गाड़ी चालक मनोज अधिकारीलाई पक्रेको थियो।
नेपाल टेलिकमले दशैंको अवसरमा छूट योजना ल्याएको छ। भोलिदेखि लागू हुने छूट योजना अनुसार नेपाल टेलिकमले रिचार्ज गर्दा 10% बोनस पाइनेछ भने एसएमएसमा पनि कम्पनीको नेटवर्कभित्र 50% छूट हुनेछ। यस्तै युट्युब डाटा प्याकेज अन्तर्गत 100 रूपियाँमा 1 GB डाटा किन्न पाइने र यो प्याकेज 21 दिनसम्म प्रयोग गर्न सकिनेछ। यसैगरी 60 रूपियाँमा 500 MB डाटा भोल्युम 14 दिनका लागि उपलब्ध हुनेछ। यस्तै ल्याण्डलाइन सेवाका ग्राहकलाई न्यूनतम मासिक महसुल 200 रूपियाँमा 275 स्थानीय कल निशुल्क उपलब्ध गराइएको छ। यो छूट सुविधा असोज 19 गतेसम्म लागू हुनेछ।
नेपाल डन बस्को सोसाइटी ललितपुरले रामेछापमा भत्किएको विद्यालयको नयाँ भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। रामेछापको साबिकको खनियापानी गाविस 4 स्थित बाल कल्याण आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरी संस्थाले समुदायलाई हस्तान्तरण गरेको हो।
मेरो पनि भन्नु छ,
जनयुद्धको धोको नपुगेको भन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई उज्यालो अनलाइनमा पढेर अनुप पौडेल हिरा फेसबुकमा प्रश्न गर्नुहुन्छ। अब नागरिकसँग होइन, छोरा बुहारी र छोरीजाईसँग क्रान्ति गर्नुहोस्। सशस्त्र द्वन्द्वकालमा नागरिकले पाएको दुःख भुलेर आफूले मात्रै सुविधा भोग गर्ने नेताले अब कसरी क्रान्ति गर्लान्?
तर चुडामणि डुम्रेको भनाई फरक छ। फेसबुकमा उहाँ लेख्नुहुन्छ, हो क्रान्ति आवश्यक छ। शान्तिपूर्ण रूपमा शैक्षिक, कृषि, ऊर्जा, औद्योगिक र सूचना प्रविधि लगायतका क्षेत्रमा ठूलो क्रान्तिको खाँचो छ। तर सशस्त्र द्वन्द्वको जस्तो हत्या, हिंसा र काटमार चाहिँ हुनुहुन्न।
सिराहाको लाहानमा दलहरूको विवादका कारण मतगणना रोकिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा खड्ग सोने लेख्नुहुन्छ, आफ्नो पक्षमा मत नआए कि मतपत्र च्यात्ने, नभए मतगणना अवरुद्ध गर्ने दलहरूको प्रवृत्ति अझै फेरिएन। सायद तारजाले नलगाएको भए मतपत्र पनि च्यातिसक्थे होला।
सरकारको निर्णय विरूद्ध आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का सर्वोच्च गएको खबर पढेपछि ऋषि बराल लेख्नुहुन्छ, सरकारले भ्रष्टाचारीलाई कार्यवाही गर्दै बर्खास्त गर्ने तर सर्वोच्चले भ्रष्टाचारी उम्काउने, यसअघि आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा जस्तै गोपाल खड्कालाई सर्वोच्चले सजिलै नउम्काउलान् भन्न सकिन्न।
अनि जन्मदिनका अवसरमा धुर्मुसले बाढ़ी पीड़ितका लागि एकीकृत बस्तीको शिलान्यास गरेको खबर उज्यालोमा पढेपछि ट्वीटरमा सन्देश भट्टराई भन्नुहुन्छ, समाज सेवाको नाममा राजनीति गरी नागरिकलाई नै लड़ाएर आफ्नो दुनो सोझाउने नेताहरू धुर्मुसबाट सिक, समाज सेवा भनेको के हो भनेर।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र पीटी लोप्चन। अब विदेशका खबर। मेक्सिकोमा 7.1 रेक्टर स्केलको भूकम्पमा परेर 220 जनाको ज्यान गएको छ। मेक्सिकोको पोएब्ला राज्य केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ़ने अनुमान गरिएको बीबीसीले जनाएको छ। भूकम्पमा परि फसेकाको उद्धार भइरहेको स्थानीय अधिकारीले बताएका छन्। भूकम्पले मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढ़ी क्षति पुगेको छ। मेक्सिको सिटीको विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ भने भवनहरू खाली गरिएका छन्। यस्तै विद्युत अवरूद्ध हुँदा 20 लाख मानिस प्रभावित भएका छन्। मेक्सिकोमा 15 दिनभित्र यो दोस्रो ठूलो भूकम्प गएको हो। यसअघि भदौ 22 गते पनि मेक्सिकोमा 8.1 म्याग्निच्युडको भूकम्प गएको थियो। तर वैज्ञानिकहरूले प्रारम्भिक अनुसन्धानबाट आजको भूकम्प 15 दिन अघिको भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको बताएका छन्। मेक्सिकोमा 32 वर्ष अघि पनि आजकै दिन यस्तै शक्तिशाली भूकम्प गएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। फुटबलको इतिहासमा नेपाल पहिलो पल्ट भूटानसित पराजित भएको छ। भूटानमा चलिरहेको 18 वर्ष मुनिको साफ फुटबलमा नेपाल आज घरेलु टोलीसित 1-0 पराजित भएको हो। राष्ट्रिय तथा उमेर समूहमा नेपाल भूटानसित पराजित भएको यो पहिलो पल्ट हो। फुटबल इतिहासमा नेपाललाई पहिलो पल्ट हराउने क्रममा आजको खेलमा भूटानका ओर्गेन वाङचुकले गोल गरे। 5 टीम सहभागी 18 वर्ष मुनिको साफ फुटबलमा नेपालले अब शुक्रबार मालदिवसित खेल्नेछ। यस्तै आउँदो सोमबार बंगलादेशसँग खेल्ने नेपालले आउँदो बुधबार भने भारतसित खेल्नेछ। सबैले एक अर्कासित खेलिसकेपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने दुई टीम बीच फाइनल खेल हुनेछ।
र 16 वर्ष मुनिको एसिया कप छनौट फुटबलको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा नेपाल आज इराकसँग 1-0 पराजित भएको हो। नेपाली खेलाड़ीको गल्तीको फाइदा उठाउँदै इराकले 68 मिनटमा गोल गरेको थियो। त्यसपछि गोल फर्काउन नेपालले धेरै प्रयास गरे पनि त्यो सफल हुन सकेन। 16 वर्ष मुनिको एसिया कप छनौटको समूह डीका खेल आयोजना गरिरहेको नेपालले पर्सी भारतसँग खेल्नेछ। हलचोकमा नै आजै भएको खेलमा भारतले प्यालेस्टाइनलाई 3-0 हराएको छ। छनौट प्रतियोगितामा सहभागी देशलाई 10 समूहमा विभाजन गरिएको छ। समूह विजेता 10 वटा देश र उत्कृष्ट 5 वटा उपविजेता प्रतियोगिताका लागि छनौट हुनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 नम्बर प्रदेशको स्थानीय तहमा राजपाले खाता खोल्यो। मतगणना चलिरहेका 35 तहमा कांग्रेस, 28 तहमा संघीय फोरम र 24 तहमा एमाले अघि।
बर्खास्तीमा परेका आयल निगमका कार्यकारी निर्देशक खड्का सर्वोच्चमा पुनर्वालीको माग राख्दै रिट दायर, सरकारले बर्खास्त गर्न नपाउने जिकिर।
बुढी गण्डकी चिनिया कम्पनीलाई दिने सम्बन्धीका कागजात पेश गर्न संसदीय समितिको निर्देशन। चिनिया कम्पनी गेजुवालाई नै निर्माणको जिम्मा दिनुको कारण पनि खुलाउनु पर्ने।
मेक्सिकोमा शक्तिशाली भूकम्पमा परेर 220 जनाको ज्यान गयो। उद्धार कार्य चल्दै मृतकको संख्या अझै बढ्ने अनुमान।
र फुटबल इतिहासमा नेपाल पहिलो पटक भूटानसँग पराजित। 16 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा नेपाल आज इराकसँग हार्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।